नेपाल दर्पणमा साथी मोहन पौडेलसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
अख्तियारका निलम्बित प्रमुख आयुक्त कार्कीमाथि अदालत परिसरमै कालोमोसो दलियो, आफू विरूद्ध षड्यन्त्र भएको भन्दै भ्रष्ट नेताको शरीरबाट वस्त्र उतार्ने कार्कीको चेतावनी।
राष्ट्रिय सहमतिकै लागि संविधान संशोधनको प्रस्ताव दर्ता गरिएको प्रधानमन्त्रीको दावी, प्रस्ताव तत्काल अघि बढाउन संघीय गठबन्धनको माग, विपक्षीले आन्दोलनलाई निरन्तरता दिने।
काठमाडौँ निजगढ द्रुतमार्ग सरकार आफैले बनाउने, पुननिर्माणमा खटिएका इन्जिनियरलाई 75% प्रोत्साहन भत्ता दिने निर्णय।
फिलिपिन्सको मानवाधिकार आयोगले राष्ट्रपतिमाथि छानबिन गर्ने, लागू औषध कारोबारीको हत्या गरेको विषयमा अनुसन्धान हुने।
र सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता भोलि पूर्वाञ्चलमा शुरू हुँदै खेलकुदका पूर्वाधार निर्माणको काम भने अझै सकिएन।
रेन्ज बन्दैछ, रेन्ज आज र भोलि सकिहाल्छ, पछिदेखि गेम शुरू भइहाल्छ। टाइगरहरू कृपया राखेर गर्नुहोला नि, के भयो त्यस्तो परेको खण्डबाट।
राप्ती इन्जिनियरिङ कलेज घोराईगाङमा भर्ना खुल्यो।
स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम हुन सफल। मध्य पश्चिमकै पहिलो र एकमात्र आईएसओ सर्टिफाइड यस कलेजमा शैक्षिक सत्र 2073-74 लागि बीई सिभिल र बीसीए कार्यक्रममा केही सिट बाँकी रहेकाले इच्छुक विद्यार्थीले छिट्टै सम्पर्क गर्नुहोला।
सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराईगाङ, फोन 082-562-601, मोबाइल 98-578-35-990, 98-578-31-684।
हामी हाम्रो छोरीलाई धेरै माया गर्छौँ र उसको लागि सबैभन्दा राम्रो चाहन्छौँ। त्यसैले कम्तीमा 3 वर्षसम्म जन्मान्तर सुनिश्चित गर्न चाहन्छौँ र उपयुक्त हुने उपाय अप्नाएका छौँ।
परिवार नियोजन हाम्रो स्मार्ट निर्णय हो। परिवार नियोजन स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
नारायण घाट मुगलिङ सडक बन्द हुने सूचना।
सड़क निर्माणको कामलाई तीव्रता दिन यही पुस 7 गतेदेखि अर्को सूचना प्रसारित नभएसम्मका लागि हाललाई नारायणघाट मुगलिन सड़क प्रत्येक दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म दैनिक 4 घण्टा नियमित रूपमा बन्द हुने जानकारी गराउन चाहन्छौ। यस सम्बन्धमा वैकल्पिक सड़क प्रयोग गर्न मिल्ने सवारी साधनहरूले त्यसै बमोजिम गर्नुहुन अनुरोध छ। यसबाट सड़क प्रयोगकर्तामा पर्न जाने असुविधा प्रति आयोजना क्षमा प्रार्थी छ।
आयोजना प्रमुख नारायणघाट मुगलिन सड़क आयोजना मुगलिङ चितवन।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई सर्वोच्च अदालत परिसरमै कालो मोसो दलिएको छ। आफू विरूद्ध अदालतमा परेको मुद्दाको तारिक बुझेर हस्ताक्षर गर्नै लाग्दा एक व्यक्तिले कार्कीको गालामा कालो मोसो दलेका हुन्। कार्कीलाई 81 कालो मोसो दलिएपछि अदालत परिसरमा केही बेर हो हल्ला भएको थियो। लगतै अदालतका प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीले पक्राउ गरेपछि ती व्यक्तिले नेकपा माओवादी जिन्दाबाद, भ्रष्टाचारीलाई कार्यवाही गर भनेर नारा लगाएका थिए।
यसैबीच कार्कीले आफूमाथि षड्यन्त्र भएको बताएका छन्। कालोमोसो दलिएको केही बेरमै आफ्नो फेसबुक पेज मार्फत वक्तव्य सार्वजनिक गर्दै कार्कीले भ्रष्टाचारलाई अन्त्य गर्न खोजेकै कारण आफू विरूद्ध षड्यन्त्र भएको दावी गरेका छन्। कालोमोसो दलिएको झण्डै 15 मिनटपछि सार्वजनिक भएको वक्तव्यमा कार्कीले अख्तियार प्रमुखका रूपमा भ्रष्टाचार नियन्त्रणका निम्ति गरिएका प्रयासलाई कसैले अवरोध गरेमा भ्रष्टाचारको विरूद्ध अभियान चलाउने र त्यति बेला भ्रष्ट नेताको शरीरमा वस्त्र बाँकी नरहने उनको चेतावनी छ। वक्तव्यमा कालोमोसो दलिएको बारे भने केही उल्लेख गरिएको छैन। यसअघि नै तयार पारिएको वक्तव्य आफू विरूद्ध सर्वोच्चमा रहेको मुद्दामा अन्तिम सुनवाई शुरू भएको दिन पारेर सार्वजनिक गरिएको हो। वक्तव्यको पूर्ण पाठ उज्यालो online.com पढ्न सकिन्छ।
यसैबीच अधिवक्ता ओम प्रसाद अर्यालले दायर गरेका 4 सहित 7 रिटमाथि न्यायाधीशहरू ईश्वर खतिवड़ा, डाक्टर आनन्द मोहन भट्टराई र अनिल कुमार सिन्हाको इजलासमा सुनवाई शुरू भएको छ। आज मुद्दाको पक्षमा निवेदक पक्षको बहस सकिएको छ भने कार्की पक्षको बहस भने भोलि बिहान 11 बजेपछि शुरू हुनेछ। अधिवक्ता अर्यालले लोकमानको नियुक्तिका लागि आवश्यक योग्यता नपुगेकाले नियुक्ति नै गर्न नहुने, नियुक्ति बदर गर्नुपर्ने, निलम्बनमा परिसकेपछि उनका सेवा सुविधा खोसिनुपर्ने, सर्वोच्चको म्याद तामेलीमा अवरोध गरेकाले 15 दिन जेल राखिपाऊ भन्ने 5 रिट दायर गर्नुभएको थियो। त्यस्तै म्याद तामेलीमा अवरोध गरेका बारे सर्वोच्च प्रशासनले वडा कार्यालयका कर्मचारीलाई कार्यवाही गर्नुपर्ने विषयमा दायर गरेको अर्को रिट तथा कार्कीका तर्फबाट वारिस राख्न पाऊ भन्ने बारेको सहित 7 रिटमा एकसाथ सुनवाई शुरू भएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमति निर्माण सहज बनाउन संविधान संशोधनको प्रस्ताव दर्ता गरिएको दावी गर्नुभएको छ। 5 धादिङ महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले संसदमा दर्ता भएको संशोधन प्रस्ताव केपी ओली र सुशील कोइरालाको प्रस्ताव भएकाले राष्ट्रिय सहमतिका लागि मात्र संसदमा लगिएको बताउनु भएको हो। विभेद र निषेधको नीति लिँदा राष्ट्रियता खतरामा पर्ने भन्दै उहाँले संसदबाटै निकास निकालेर छलफलको वातावरण बनाउन आग्रह पनि गर्नुभयो। प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी दल मधेसी मोर्चा र राप्रपासँग छलफल गरेर केही दिनमै संविधान संशोधन, महाअभियोग र चुनाव घोषणा सम्बन्धी विषयमा प्याकेजमा निर्णय गर्ने पनि बताउनु भएको छ।
यसैबीच संघीय गठबन्धनले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव तत्काल अघि बढ़ाउनु पर्ने बताएको छ। गठबन्धनको आजको बैठकले देशलाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै संशोधन प्रस्ताव तत्काल अघि बढ़ाउनु पर्ने र यसका लागि सबै दलसँग पहल गर्ने निर्णय गरेको हो। बैठकले एमालेको तर्फबाट राष्ट्रिय एकता र सहिष्णुता भार्ने गरी वक्तव्य आएकोमा आपत्ति जनाउँदै त्यसको भर्त्सना पनि गरेको सद्भावना पार्टीका महासचिव मनिष सुमनले जानकारी दिनुभयो।
तर नेकपा एमाले सहितका विपक्षी दलले संविधान संशोधन विधेयक विरूद्धको आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेका छन्। एमाले संसदीय दलका उपनेता सुभाष निमाङको अध्यक्षतामा विपक्षी दलको आज बसेको बैठकमा दलित जनजाति पार्टीका विश्वेन्द्र पासवान पनि सहभागी हुनुभएको थियो। अब विपक्षी गठबन्धनमा 9 दल पुगेको नेमवाङले जानकारी दिनुभयो। बैठकले आउँदो 17 गते गर्ने भनिएको आमसभा 22 गतेलाई सार्ने निर्णय पनि गरेको छ। 17 गते अंग्रेजी नयाँ वर्ष परेको भन्दै 22 गतेलाई सारिएको निमोङले जानकारी दिनुभयो।
संविधान संशोधनको विषयमा दलहरूबीच सहमति नहुँदा व्यवस्थापिका संसदको आजको बैठक पनि स्थगित भएको छ। बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको हो। अर्को बैठक पुस 10 गते दिउँसो 1 बजेका लागि बोलाइएको छ। संशोधन प्रस्ताव अघि बढ़ाउन नदिने भन्दै एमाले सहितका विपक्षी दलले सदन अवरूद्ध गर्दै आएका हुन्। संसदको गतिरोध अन्त्य गरेर संविधान कार्यान्वयनमा अघि बढ़ने दलहरूले बताउँदै आए पनि अझै सहमति हुन सकेको छैन।
सरकारले काठमाडौँ निजगढ़ द्रुतमार्ग आफैले बनाउने औपचारिक निर्णय गरेको छ। आजको मन्त्री परिषद बैठकले द्रुतमार्ग नेपालले आफै बनाउने निर्णय गर्दै यसका लागि आवश्यक पर्ने वित्तीय स्रोत व्यवस्थापनका लागि 7 सदस्यीय समिति बनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा संचार मन्त्री सुरेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो।
यो काठमाडौँ तराई मधेस द्रुतमार्ग नेपाल सरकारले आफै बनाउने क्याबिनेटले औपचारिक घोषणा गर्यो र यसका निम्ति प्लानिङ कमिसनका उपाध्यक्षको नेतृत्वमा एउटा 7 सदस्यीय कमिटी बनाइएको छ र त्यो कमिटीले पहिला जुन डिपिआर भारतीय कम्पनीले तयार गरेको थियो त्यसलाई उपयोग गर्न सकिन्छ कि सकिँदैन या नयाँ बनाउनु पर्छ त्यसको अध्ययन गर्ने, वित्तीय स्रोत केलाई बनाउने, हामीले आम नेपाली नागरिकहरूसँग आह्वान गर्ने या हाम्रा भएका कुनै संस्थानहरूको रकम त्यसमा खर्च गर्ने, त यी कुराहरूको अध्ययन गर्नको निम्ति त्यो समितिलाई 1 महिनाको समय दिएको छ र 1 महिनाको समय पछाडि त्यसले ल्याएको रिपोर्टको आधारमा हामी चाहिँ त्यो द्रुतमार्ग सुरु गर्नेछौँ।
यस्तै मन्त्री परिषदले प्रदेश निजामती सेवाको गठन र सञ्चालन र सेवा तथा शर्तको विषयको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि गरेको छ। यसै गरी बैठकले शुक्लाफाँटा वन्यजन्तु आरक्षलाई राष्ट्रिय निकुञ्जमा स्तरोन्नति गर्ने, नेपाल औषधि लिमिटेडको महाप्रबन्धक रोबस कुसुम सुवेदीलाई नियुक्त गर्ने, राष्ट्रिय फुटबल टोलीलाई पुरस्कृत गर्न 75 लाख रूपियाँ छुट्याउने निर्णय पनि गरेको मन्त्री कार्कीले जानकारी दिनुभयो। यस्तै बैठकले काठमाडौँ उपत्यका विकास प्राधिकरणको पुनरावेदन समितिको अध्यक्षमा प्रमोद कुमार वैद्यलाई नियुक्त गर्ने, शान्ति कोष स्थापना गर्ने, अपाङ्गता भएकाहरूलाई कृत्रिम अङ्ग उपलब्ध गराउन स्वास्थ्य संस्था स्थापना गर्ने निर्णय पनि गरेको मन्त्री कार्कीले जानकारी दिनुभयो। मन्त्री परिषदको बैठकले सूचना तथा संचार मन्त्रालयका सचिव दिनेश थपलियालाई प्रधानमन्त्री कार्यालय र मन्त्री परिषदका सचिव महेन्द्र गुरूङलाई संचार मन्त्रालयमा सरुवा गरेको छ। यस्तै भूमि सुधार मन्त्रालयका मोहन सापकोटालाई शहरी विकास तथा गरिबी निवारण र मध्यपश्चिमाञ्चलका क्षेत्रीय प्रशासक कृष्ण प्रसाद देवकोटालाई भूमि सुधारको सचिवमा सरुवा गरेको छ।
यसैबीच सरकारले पुननिर्माणमा खटिएका प्राविधिक इन्जिनियरलाई 75% प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ। राष्ट्रिय पुननिर्माण प्राधिकरणको निर्देशक समितिले यसअघि गरेको निर्णयलाई आज बसेको मन्त्री परिषद बैठकले सदर गरेको हो। शहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले प्राविधिकलाई 75% भत्ता दिने निर्णय भएको बताउनुभयो। खटिने जिल्ला र कामको प्रकृतिको आधारमा भत्ता दिने निर्णय भएको छ। यसै गरी मन्त्रालयले इन्जिनियरलाई काममा फर्कन निर्देशन दिने तयारी गरेको छ। निर्देशन दिएको 48 घण्टासम्म प्राविधिक इन्जिनियर कार्यस्थल नपुगे कार्यवाही हुने मन्त्रालयले जनाएको छ।
तर प्राविधिक इन्जिनियरले भने आफ्ना सबै माग सम्बोधन नभएको भन्दै काममा नफर्किने बताएका छन्। नेपाल इन्जिनियर्स एसोसिएशन र 11 जिल्लाका प्रतिनिधिबीच आज भएको बैठकमा उनीहरूले सबै माग पूरा नभएसम्म काममा नफर्किने निर्णय गरेका हुन्। प्राविधिक इन्जिनियर सञ्जीव अमगाईले भत्ता मात्रै आफूहरूको माग नभएकाले तत्काल गुनासा सम्बोधन, गाउँमा कार्यालय स्थापना लगायतको कार्यविधि आउनुपर्ने बताउनुभयो। पुननिर्माणका लागि सरकारले विशेष व्यवस्था गरेर करारमा 2700 प्राविधिक भर्ना गरेकोमा 1100 भन्दा बढी प्राविधिक इन्जिनियरले पुस 5 गते सामूहिक राजीनामा दिएका हुन्। इन्जिनियरले राजीनामा दिएपछि पुननिर्माणको काम प्रभावित भएको छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्टहरूसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
मेरिया मोइनी व्हाइट हिमालयन इन्जिनियरिङले दुध पानी छुट्याउने मिसिन पनि बजारमा ल्याइसक्यो। खट्टमै भयो, बर्बादै भयो नि। दुधमा पानी मिसाउन त पाइएन नि, होइन त?
पाँडे, त्यसो भए त हाम्रो सहकारीमा पनि अब व्हाइट हिमालयन इन्जिनियरिङकै चिलिङ भ्याट, मिल्क एनालाइजर, अरू आवश्यक उपकरण पनि ल्याउनु पर्यो। बरु यस्ता उपकरण चाहिँ कहाँ पाइन्छ?
यसका लागि भरतपुर नौ गोन्द्रेङ चितवनमा रहेको व्हाइट हिमालयन इन्जिनियरिङमा सम्पर्क गर्नु पर्छ। फोन नम्बर चाहिँ 0556571 98550-63143 हो। अनि सुन बिलासे,
भन्न।
व्हाइट हिमालयन इन्जिनियरिङका उपकरणहरू नि देशका प्रमुख सहरहरूमा रहेका शाखा कार्यालयहरूबाट लिन सकिन्छ अरे, बुझिस्?
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
हामी हाम्रो छोरीलाई धेरै माया गर्छौँ र उसको लागि सबैभन्दा राम्रो चाहन्छौँ। त्यसैले कम्तीमा 3 वर्षसम्म जन्मान्तर सुनिश्चित गर्न चाहन्छौँ र उपयुक्त हुने उपाय अप्नाएका छौँ।
परिवार नियोजन हाम्रो स्मार्ट निर्णय हो। परिवार नियोजन स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौँ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
तपाईं अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले अख्तियारका निलम्बित प्रमुख आयुक्त कार्कीमाथि अदालत परिसरमै कालो मोसो दलियो। आफू विरूद्ध षड्यन्त्र भएको भन्दै भ्रष्ट नेताको शरीरबाट वस्त्र उतार्ने कार्कीको चेतावनी, राष्ट्रिय सहमतिका लागि संविधान संशोधनको प्रस्ताव दर्ता गरिएको प्रधानमन्त्रीको दावी लगायतका खबर प्रस्तुत गर्यौं।
नेपाल दर्पणमा अब बाँकी प्रसंग। पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादी जनवर्गीय संगठनले गरेको काठमाडौँ उपत्यका बन्दको प्रभाव सामान्य रूपमा मात्र पर्यो। बन्द भन्ना साथ पहिले जस्तो गाड़ी ठप्पै नचल्ने अवस्था रहेन भने आजको बन्दमा बजार तथा कार्यालयहरू पनि खुले। जसरी पनि गरिखानु परेपछि नागरिकले बन्दको वास्तै नगरी काम गरेर खान थालेका हुन्। पीटी लोपचनको रिपोर्ट।
कुनै समय बन्द भन्न साथ को कसले किन गरेको भन्ने सोधी खोजी नगरी यातायात, बजार, कल कारखाना सब बन्द हुन्थे। बन्दले मानिसको गाँस पनि बन्द हुने अवस्था आएपछि बिस्तारै बन्दको व्यवस्था गर्न थालेका हुन् कलंकीका कपड़ा व्यापारी लक्ष्मीराज भण्डारी।
बच्चा नि त पढाउन पर्यो, मैले पनि त खान पर्यो नि, हैन बन्द भन्दैमा पेटले नमान्ने, पेटले के पेटलाई चाहिँ सिउन सक्नु पर्यो, मुखलाई बन्द गर्न सक्नु पर्यो, मुखलाई नि त बन्द गर्न पर्यो नि। मुख बन्द गर्ने कुरो त फेरि मुखलाई त बन्द गर्न त हाल्न पर्यो नि, मुख बन्द गर्न पर्यो, बन्द गर्नलाई के कुरो गर्ने त, के गरेर खाने त, लगानी गरेको छ, लगानी गरेको कुराहरू सबै बसिरहेको छ, अनि गर्ने के त।
बन्दले वाक्क दिक्क भएका नागरिकले गरी खाने कुनै मेसो नदेखेपछि गुजाराकै लागि नियमित गर्दै आएको काम गर्नु परेको हो। गाडी चलाउँदा बन्दको अवज्ञा गरेको भन्दै गाडी जलाउने सम्मको काम भए पनि आफ्नो रोजी रोटीका लागि जोखिम मोलेर काम गर्नु परेको बताउनुहुन्छ गाडी चालक कमल सिंह झाँक्री र सन्त बहादुर महतो।
आज हामी यो जबरजस्ती हामीले चलागाउँ, आफ्नो ज्यान जोखिममा राखेर भने हामीले चलागाउँ, आफ्नो बाल बच्चाको लागि पनि दुई पैसा केही बाल बच्चाको लागि चाहिँ हामीले चाहिँ यो गरेको हो, जबरजस्ती आफ्नो ज्यान जोखिम पूर्ण राखेर पनि गाडी निकालेको छौँ सर। त्यस कारणले गर्दाखेरि चाहिँ चालकहरूले चाहिँ अब अहिले चाहिँ बन्दको चाहिँ प्रतिकार गर्ने ऊ छ।
अब अरूले चलाएको देखेर हामी पनि आइयो के अरे होइन, आउँदाखेरि अब बन्द सन्द यताउता केही पनि भएन, गुडिरहेछ, अब बन्द होला भनेर डराइ डराई आइयो अरे, आउँदाखेरि अब खुल्लै रहेछ काठमाडौँ भ्याली पुरै।
विरोध गर्ने अनेकौं तरिका हुँदा हुँदै बन्द गरेर आफ्नो माग राख्ने प्रवृत्ति सर्वत्र आलोचित हुँदै आएको छ। यसअघि बन्दको बेला आफ्नो दैनिकी चलाउने आँट नगरे पनि एकजनाले हिम्मत गरे उनको पछि लाग्ने धेरै निस्किन थालेका छन्। यसरी नै बन्दको प्रभाव कम हुँदै जाने व्यापारी लक्ष्मीराज भण्डारीको यो भनाइले पनि पुष्टि गर्छ।
यसरी सबैजना समाज नागरिक सबै मिलेर खोल्दै जाने भने खुल्छ, यो खुलेको छ। जो मान्छेलाई समस्या छ, जो ऋणमा चाहिँ एकदम चुर्लोमा छ, ऊ मान्छेले सवारी पनि चलाएको देखेको छु होइन, आगो लागिन लागोस्, ठोकिन ठोकोस्, पल्टिन पल्टोस् भन्ने हिसाबले खुलेका छन्। किनभने मर्नुभन्दा बौलाउनु निकल्नु भनेर मान्छेले त्यसरी गरेको पनि छन्।
बन्दले सरकारलाई दबाव सिर्जना हुने भन्दा पनि नागरिकले धेरै दुःख पाउँछन् भन्ने कुरा कहिले बुझ्लान राजनीतिक दलहरूले। जे निहुमा पनि बन्द गर्ने प्रवृत्तिलाई नागरिकले टेर्न छाडे भन्ने कुरा अब राजनीतिक दलले बुझ्न आवश्यक छ।
दाङको घोराही लमही सड़क अन्तर्गत लक्ष्मीपुर मुसोट खोलामा बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। घोराहीबाट बुटवलका लागि छुटेको लु 2 ख 776 नम्बरको बस आज दुर्घटना हुँदा 18 जना घाइते भएका छन्। दुर्घटनामा प्युठान खलाकी देउरी बिक, दाङ सौडियारका चित्रबहादुर श्रेष्ठ र सतवरियाका कृष्ण साहीको ज्यान गएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रेम बहादुर खड्काले जानकारी दिनुभयो।
ललितपुरमा भूकम्पपछिको पुननिर्माणको कामको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले अनुगमन गर्ने भएको छ। ललितपुरमा भएको कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेशनलले भूकम्पपछिको पुननिर्माणमा अनुगमन गर्ने जानकारी दिएको हो। उसले भूकम्प अति प्रभावित 14 जिल्लामा पुननिर्माण र पुनर्वासको कार्यक्रमको अनुगमन कार्यक्रम सञ्चालन पनि गरेको छ। ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालकी महासचिव पद्मिनी प्रधानाङ्गले भूकम्प पीड़ितको गुनासो सरकारसम्म पुर्याउने र सरकारले भूकम्प प्रभावितका लागि गरेको कामको अनुगमन गरेर पारदर्शिता कायम गर्ने उल्लेख गर्नुभयो।
ओखलढुङ्गामा भूकम्पबाट अति प्रभावित 17 गाविसका 4,800 भूकम्प प्रभावितलाई निशुल्क सौर्य ऊर्जा वितरण गरिएको छ। भूकम्पबाट पूर्ण क्षति पुगेका र विद्युत सेवा नपुगेका गाविसका भूकम्प प्रभावितलाई सौर्य ऊर्जा वितरण गरिएको हो। वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको सहयोगमा प्रति घरदूरी 10 वाटको सौर्य ऊर्जा वितरण गरिएको जिल्ला ऊर्जा तथा जलवायु परिवर्तन शाखाका प्रमुख सुरेश रिजालले जानकारी दिनुभयो।
भक्तपुरका भूकम्प प्रभावित कृषकलाई 2,09,50,000 रुपियाँ बराबरको विभिन्न कृषि सामग्री अनुदान प्रदान गरिने भएको छ। भूकम्पका कारण कृषि क्षेत्रमा समेत प्रभाव परेको भन्दै राष्ट्रिय पुननिर्माण कोषले जिल्ला कृषि विकास कार्यालय मार्फत भूकम्प प्रभावित कृषकलाई थ्रेसर, मकै छोडाउने मेसिन, खेत जोत्ने मिनी टिलर, डिप इरिगेशन लगायतका कृषि सामग्री अनुदानमा दिन लागेको हो।
अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई सर्वोच्च अदालत परिसरमै दुर्व्यवहार भएको खबरमा दीपक पाण्डे ट्वीट गर्नुहुन्छ, जसले गरे पनि यो नराम्रो काम हो, अदालतमा गइसकेको व्यक्तिलाई कालोमोसो दल्नु कानूनको उल्लंघन गर्नु हो, त्यसैले घटनामा संलग्न व्यक्तिलाई कार्यवाही गर्नुपर्छ।
राजकुमार ट्विटरमा कहिले बाबुरामलाई जुत्ता, कहिले लोकमानमाथि आक्रमण,
यो नेताप्रतिको घृणा हो कि कानूनको खिल्ली भन्दै सोध्नुहुन्छ नेताजी अनि सरकार एकपटक सोच्ने बेला भएको छ जस्तो लाग्दैन
हिजोको नेपाल दर्पण सुनेर ताप्लेजुङबाट संगीता लिम्बु एसएमएसमा लेख्नुहुन्छ महिनावारीको नियमित प्रक्रिया भए पनि सुदूरपश्चिमका महिलालाई गरिने व्यवहार र अन्धविश्वासले ज्यान जाने खबर कहिलेसम्म सुनिरहने त्यसैले सरोकारवालाको ध्यान जाओस्
सेवा सुविधाको माग गर्दै सामूहिक राजीनामा दिने पुननिर्माणमा खटिएका प्राविधिकलाई शुक्र लिम्बु फेसबुकमा सोध्नुहुन्छ देश विकासमा लागौं एक अर्कामा सहयोग गरौं भन्ने भावना अब हाम्रो देशमा रहेन सबै आफ्नो स्वार्थ मात्र हेर्न लागे अनि कसरी हुन्छ देशको विकास
अनि यसै विषयमा फेसबुकमै पूर्ण तामाङ लेख्नुहुन्छ कोही घर भत्किएर भूकम्प पीड़ित अनि कोही राहत नपाएर तर कोही भने भत्ता नपाएर भूकम्प पीड़ित भएका छन् यो देशमा वास्तविक भूकम्प पीड़ित त आफ्नै बलबुतामा तंग्रिएका छन् उनीहरूबाट केही सिक्ने कि
विचारका लागि तपाईंलाई धन्यवाद तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500192 फोन गरेर रेकर्ड गराउनुहोला
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ तपाईंका विचार नेपाल दर्पण र काया कैरणमा प्रसारण गर्नेछौ
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू रुविना श्रेष्ठ र सुजाता खत्री सी धाकुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोशिशमै जाम
हामी कहाँ सञ्चालन हुने कक्षाहरू शाखा अधिकृत नासु खरिदार प्रहरी निरीक्षक प्रहरी सहायक निरीक्षक अधिकृत क्याडेट बैंकिङ सार्वजनिक संस्थान शिक्षक सेवा आयोगका विभिन्न पद
मुख्य विशेषताहरू
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था
होस्टलको समेत व्यवस्था भएको
छिटो गरौँ धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र नयाँ पानेश्वर काठमाडौँ फोन नम्बर 41070007 98511 72194
41070007 98511 72194
क्यान्सर रोग लागेका बिरामीहरूलाई नेपाल सरकारबाट दिइने निशुल्क औषधि उपचार सेवाको लागि सम्पर्क
नेशनल हस्पिटल एन्ड क्यान्सर रिसर्च सेन्टर जावलाखेल ललितपुर फोन नम्बर 55513 76 55513 76
बगेको खोला फर्किएला समयले नि फर्किएला तर कोरियन भाषाले अड्किएला विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन् सुविधाहरू डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार पुरानो बस पार्क नजिकै फोन 01424-6024
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ
अब बाँकी खबर लोकगायक तथा संगीतकार मधुबाबु थापाको 63 वर्षको उमेरमा निधन भएको छ स्वास्थ्यमा केही खराबी आएपछि अस्पताल लगिएको र उपचारका क्रममा उहाँको निधन भएको परिवारले जनाएको छ 2039 सालमा रेडियो नेपालमा पहिलो गीत भैगो हजुर माया जाल नबुनौ रेकर्ड गराएका उहाँको चौतारी भाले पोथी रामरस 10 भाका कृष्णलीला आदि एल्बम निस्किएका छन् 2050 सालमा उहाँलाई लोकगीत संकलन पुरस्कारबाट सम्मानित गरिएको थियो उहाँको भोलि अन्त्येष्टि गरिने परिवारले जनाएको छ
पाँचथरको फिदिम थापाटारमा निर्माण गरिएको सब स्टेशन चार्ज नगर्दा हेवा ए जलविद्युत आयोजनाबाट उत्पादित विद्युत खेर गइरहेको छ सब स्टेशनको काम सकिए पनि चार्ज नगरेकाले आयोजनाबाट उत्पादित 8 MW विद्युत प्रयोगमा ल्याउन नसकिएको हेवा ए जलविद्युत आयोजनाका प्रमुख पुष्पज्योति ढुंगानाले जानकारी दिनुभयो
सप्तरीमा 12 वर्षीय बालिकालाई अपहरणपछि बन्धक बनाएको आरोपमा शम्भुनाथ नगरपालिकाका रुदल सदालाई प्रहरीले पक्राउ गरेको छ। अपहरण गरी बालिकालाई यातना दिएको उजुरीका आधारमा सदालाई पक्राउ गरी मानव बेचबिखन तथा ओसार पसार विरूद्धको मुद्दा दर्ता गरेको प्रहरीले जनाएको छ।
नेपाल प्रेस युनियनले पत्रकारका लागि निशुल्क मृगौला परीक्षण शिविर चलाउने भएको छ। पुस 11 गते दिउँसो 11 बजेदेखि 2 बजेसम्म नेपाल प्रेस युनियनको कार्यालय थापा गाउँमा निशुल्क मृगौला परीक्षण शिविर आयोजना गरिने युनियनले जनाएको छ।
नेपाल दर्पणमा अब विदेशको खबर। फिलिपिन्सको मानवाधिकार आयोगले राष्ट्रपति रोड्रिगो डुट्रेटमाथि छानबिन गर्ने भएको छ। डुट्रेट डाभाओ शहरको मेयर हुँदा लागू औषध कारोबारीको हत्या गरेको विषयमा आयोगले छानबिन गर्न लागेको हो। गत मेमा राष्ट्रपतिको कार्यभार सम्हाले यता लागू औषध विरूद्धको कार्यवाही तीव्र बनाएका राष्ट्रपति डुट्रेटले गत हप्ता आफूले लागू औषध कारोबारमा संलग्न रहेको आशंकामा तीनजनाको हत्या गरेको स्वीकारेपछि चौतर्फी आलोचना भइरहेको छ। यसअघि हिजो राष्ट्रसंघीय मानवाधिकार उच्च आयोगले पनि डुट्रेटमाथि छानबिन गर्न आग्रह गरेको थियो। डुट्रेट फिलिपिन्सको राष्ट्रपति भए यता त्यहाँ 6,000 भन्दा बढीको हत्या गरिएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आजदेखि धरानमा शुरू पुरूष फुटबलमा विभागीय टोली नेपाल पुलिस र मध्यमाञ्चलले विजयी शुरूआत गरेका छन्। पहिलो खेलमा पुलिसले पूर्वाञ्चललाई 2-1 हरायो। आजै भएको अर्को खेलमा मध्यमाञ्चलले पश्चिमाञ्चललाई 3-0 हराउँदै 3 अंक जोडेको छ। यस्तै राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सुनसरीको दुहबीमा चलिरहेको महिला फुटबलको अन्तिम लीगमा सुदूरपश्चिमाञ्चल र मध्यमाञ्चलले जित निकालेका छन्। यी दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिएका छन्।
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमा भोलिदेखि शुरू हुँदैछ। मोरङको विराटनगरमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ। पूर्वाञ्चलका मोरङ, सुनसरी, झापा, धनकुटा, सप्तरी, उदयपुर र सिराहामा हुने प्रतियोगितामा 30 खेलका प्रतिस्पर्धा हुनेछन्। प्रतियोगितामा 3,972 जना खेलाड़ीले 2,143 पदकका लागि प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगिताको सबै तयारी पूरा भइसकेको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ। तर खेलकुद शुरू हुने बेला भइसक्दा समेत पूर्वाधार निर्माणको काम अझै सकिएको छैन। विराटनगरबाट उज्यालो सहकर्मी सुमन तिमिल सिन्हाको रिपोर्ट।
मोरङको बैजनाथपुरमा सुटिङ प्रतियोगिताका लागि ठाउँ बनाउने काम भइरहेको छ। यहाँ मात्र होइन, टंकी सुनवारीमा रहेको कबड्डी खेल मैदानको काम पनि अझै पूरा भएको छैन। विराटनगरमा निर्माण भएका धेरै खेल मैदानहरू निर्माणको अन्तिम चरणमा भए पनि काम सकिएको छैन। कबड्डीको कोट निर्माण स्थलमा भेटिनुभएका कबड्डी संघ मोरङका सचिव उपेन्द्र यादव रातिसम्म पनि मैदान पूरा गर्ने लक्ष्य रहेको बताउनुहुन्छ।
ग्राउन्ड त बनिसकेको छ, त्यो घेरा बेरा बाँकी छ। आज साँझसम्ममा हाम्रो खालि मिलाउने काम मात्रै छ, माटो कामहरू सकिया छ, रिफ्रेस कोर्सहरू भइरहेछ, त्यहीबाट साथीहरू निस्किनुहुन्छ, सब आफै हामी गर्ने।
खेलकुदका लागि आवश्यक सबै खेल मैदानहरू पूरा भएको आयोजकको दावी छ। तर बैजनाथपुरको सुटिङ स्थलको काम अझै सकिएको छैन। अन्तिम समयमा आएर निर्माण शुरू भएको सुटिङको कभर्ड हलमा छाना लगाउने र प्याराफिट बनाउने काम बाँकी छ। सुटिङ संघका केन्द्रीय सदस्य उमेश कुमार थापा:
अब हुन्छ, अब रेन्ज बन्दैछ, रेन्ज आज र भोलि सकिहाल्छ, पर्सिदेखि गेम शुरू भइहाल्छ। टाइगरहरू कृपया राखेर गर्नुलाई के भयो, त्यस्तो पऱ्यो खण्डमा त त्यस्तै हो। अब सकिन्छ जस्तो लाग्छ मलाई, गेम सुरु हुन्छ, अब 9 बजीदेखि नै सुरु हुन्छ, प्लान 9 बजीदेखि सुरु छ।
खेलकुद अधिकारीहरूले राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भौतिक पूर्वाधार निर्माणको काम सकिएको र तयारी पूरा भएको घोषणा गरिसकेका छन्। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्ट केही काम बाँकी रहेको भए पनि त्यो आजैसम्म पूरा हुने दावी गर्नुहुन्छ।
होइन, कबड्डीको पनि हामीले पहिला चाहिँ विद्यालयको चाहिँ तयारी अब गर्ने भन्ने हुने गरेका थियौँ। पछि अब गाविसको सहयोगमा, स्थानीयवासीहरूको सहयोगमा यो टङ्की सिन्हवारी भनेको चाहिँ कबड्डीका थुप्रै खेलाडी राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी गर्नुभएको हुनाले उहाँहरूले हामी आफै पूर्वाधार बनाउँछौँ, तपाईँले अनुमति मात्रै दिनुहोस् भनेको अवस्थामा, र तपाईँहरू पूर्वाधार बनाउनुहुन्छ भने राम्रै कुरा भनेर उहाँलाई हामीले सम्मान स्वरूप हामीले उहाँलाई गर्न दिएको हो। र उहाँले अहिले त्यो पूर्वाधार उहाँले बनाउन सक्नु भएको छ भन्ने कुरा आएको छ। भरे बेलुकासम्ममा राज्यसम्ममा खेल्न योग्य बनाउँछु भन्नुभएको छ, त्यसले गर्दाखेरि अब हामीले त्यहाँ गर्न अनुमति दिएको।
भोलिदेखि शुरू हुने प्रतियोगितामा सहभागी हुनका लागि देशभरबाट खेलाडीहरू विराटनगर आएका छन्। अन्यलका बीच शुरू हुन लागेको प्रतियोगिताले पूर्वाञ्चलमा खेलका लागि उल्लेखनीय भौतिक पूर्वाधार नदिए पनि खेलाडीहरूमा भने उत्साह जगाएको छ।
सातौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरेर पूर्वाञ्चलमा सुरक्षा व्यवस्था कड़ा पारिएको छ। सुरक्षा व्यवस्था मिलाउन उद्घाटन स्थल र खेलस्थल वरपर नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि प्रतियोगिताको उद्घाटन गर्दै हुनुहुन्छ। साथै प्रतियोगितामा उच्च होदामका विशिष्ट व्यक्तिहरू पुग्ने भएकाले सुरक्षा व्यवस्था कड़ा बनाइएको मोरङका प्रहरी प्रवक्ता डीएसपी योगेन्द्र सिंह थापाले जानकारी दिनुभयो। यसैबीच प्रतियोगिता स्थल इटहरीलाई भोलिदेखि जाँड रक्सी निषेधित क्षेत्र बनाउने योजना बनेको छ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
हत्यारका निलम्बित प्रमुख आयुक्त कार्कीमाथि अदालत परिसरमै कालो मुसो दलियो। आफू विरूद्ध षड्यन्त्र भएको भन्दै भ्रष्ट नेताको शरीरबाट वस्त्र उतार्ने कार्कीको चेतावनी।
राष्ट्रिय सहमतिकै लागि संविधान संशोधनको प्रस्ताव दर्ता गरिएको प्रधानमन्त्रीको दावी। प्रस्ताव तत्काल अघि बढ़ाउन संघीय गठबन्धनको माग। विपक्षीले आन्दोलनलाई निरन्तरता दिने।
काठमाडौँ निजगढ द्रुतमार्ग सरकार आफैले बनाउने। पुननिर्माणमा खटिएका इन्जिनियरलाई 75% प्रोत्साहन भत्ता दिने निर्णय।
फिलिपिन्सको मानवाधिकार आयोगले राष्ट्रपतिमाथि छानबिन गर्ने। लागू औषध कारोबारीको हत्या गरेको विषयमा अनुसन्धान हुने।
र सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता भोलि पूर्वाञ्चलमा शुरू हुँदै खेलकुदका पूर्वाधार निर्माणको काम भने अझै सकिएन।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सन्दीप सुन्दाससँगै मोहन पौडेल र सुनिता पहरी पनि विदा हुन्छौ। नमस्कार।